सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगा सँगै असामको रेडियो असामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। गाडीली लाइमीमा यातायात कार्यालयको मिलोमतोमा कैलाली भन्सारको चलखेल, वर्षौँ पुराना गाडीमा नयाँ उत्पादन वर्ष राखेर लिलामी गरिँदै लिलामी प्रक्रिया खारेज गरी छानबिन गर्न माग। जिल्ला मालपोत कार्यालय कैलालीमा अनलाइन सेवा लागू भए पनि सेवाग्राहकले झन बेजोग भोग्नु परेको गुनासो। इन्टरनेट र जनशक्तिको राम्रो व्यवस्थापन नहुँदा सामान्य कामका लागि पनि दिनहुँ धाउनुपर्ने बाध्यता। सुदूरपश्चिममा सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्ष मातहतका कार्यालय खोल्दैमा बित्यो। हस्तान्तरण भएका योजना कार्यान्वयनमा पनि अन्यलता, नयाँ योजनाको अध्ययन नै बाँकी। र धनगढी प्रिमियर लिगमा आफ्ना खेलाडीलाई नियम विपरीत प्रतिबन्ध लगाएको भन्दै काठमाडौँद्वारा खेल बहिष्कार। महेन्द्रनगर युनाइटेड सिधै फाइनलमा प्रवेश, भोलि अत्तरियासम्म सङ्घ उपाधिका लागि भिड्ने।
काष्ठमाण्डव ब्रिज कोर्सको उपहार, हात हातमा स्कलरसिपको बम्पर उपहार।
काष्ठमाण्डव ब्रिज कोर्स अब धनगढीमा।
ब्रिज कोर्स इन्ट्रान्स प्रिपरेसन, प्लस टू साइन्स म्यानेजमेन्ट, सिटिभिटी प्रिपरेसन, ए लेभल आइएससी एजी, स्टाफ नर्स एचए ल्याब, एएनएम सिएमए फरेस्ट्री, ओभरसियर फार्मेसी।
कक्षा सञ्चालन चैत 25 गतेबाट,
साथै ब्याचलर लेभलका विशेष ट्युसन क्लासका साथमा कम्प्युटर क्लासेसहरू। काष्ठमाण्डव एकेडेमी प्राइभेट लिमिटेड, धनगढी 1 नैनादेवी रोड, कैलाली। फोन नम्बर 091-520-366, मोबाइल 98485-47864 र 98006-72-74-14।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर, त्रास, अनिन्द्रा, डिप्रेसन, माइग्रेन, रिस, चिन्ता, निराशा, इच्छा शक्तिको कमी, आलस्यता, कुलत, नशालु पदार्थको सेवन, स्मरण शक्तिको कमी, तनाव, टाउको दुखाइ, नकारात्मक विचार आइराख्ने, एउटै कुरालाई धेरै सोचिराख्ने, काममा जोश जाँगर नआउने, आत्मविश्वासको कमी, उत्साहहीनता, अपराध बोध, आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
डाक्टर आउने मिति प्रत्येक महिनाको दोस्रो शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी, सेती अञ्चल अस्पताल नजिकै, चौधरी बुक डिपो लाइन, धनगढी, कैलाली। मोबाइल नम्बर 98-48-42-41-21, 98-12-40-0-127 र 98-48-44-24-76।
दिनेश खबर अब विस्तारमा। गाडी लिलामी गर्दा यातायात कार्यालयसँग मिल्दै कैलाली जिल्ला भन्सार कार्यालयले चलखेल गरेको खुलासा भएको छ। वर्षौँ पुराना गाडीहरूको नयाँ उत्पादन वर्ष राखेर लिलामीको सूचना जारी गरेपछि भन्सार कार्यालयले चलखेल गरेको आरोप लागेको हो। 21 दिन अगाडि गाडी लिलामीका लागि सूचना जारी गरिएकोमा आज बोलपत्र खोलेको छ। कार, जिप र मोटरसाइकल गरी 108 गाडी लिलाम गर्न सूचना जारी भएकोमा 581 सिलबन्दी बोलपत्र र फारम पेश गरेका छन्। तर बोलपत्रको सूचनामा पुराना गाडीहरूको पनि नयाँ उत्पादन वर्ष राखिएको भेटिएपछि लिलामी प्रक्रिया नै खारेजेको माग गरिएको छ। भन्सार कार्यालय कैलालीले 2007 उत्पादन वर्ष भएको होन्डा सिटी कारको 2014 उत्पादन वर्ष भनेर सूचना जारी गरेको थियो। सेन्ट्रो कारको 2008 उत्पादन वर्ष भएकोमा 2012 राखिएको छ भने सुजुकी कारको 2006 उत्पादन वर्ष भएकोमा 2012 राखिएको छ। 10 वर्ष पुराना गाडी लिलामी गर्नै नपाउने नियम भए पनि कैलाली भन्सारले नयाँ उत्पादन मिति राख्दै सूचना जारी गरेको सिलबन्दी बोलपत्र फारम भरेका धनगढीका छत्रशाहीले बताउनुभयो। 10 वर्ष पुराना गाडीलाई स्क्र्याब अर्थात् कवाडीका लागि मात्रै बिक्री गर्न पाइन्छ। त्यसका लागि भन्सार कार्यालयले छुट्टै सूचना जारी गर्नुपर्ने हुन्छ। तर भन्सार कार्यालय कैलालीले भने मापदण्ड विपरीत 10 वर्ष पुराना गाडीको उत्पादन वर्ष नयाँ राखेर लिलामी गर्न खोजेको आरोप लागेको छ। यस्तै लिलामीको प्रक्रिया नै गलत भएको भन्दै भन्सार कार्यालयलाई अहिलेको प्रक्रिया खारेज गरेर नयाँ प्रक्रिया थाल्न माग गरिएको छ। भन्सार कार्यालयले निवेदन दिएर लिलामीको प्रक्रिया खारेजीको माग भएको हो। तर भन्सार कार्यालयले भने बोलपत्र खोलिरहेको छ। यता भन्सार कार्यालय कैलालीका प्रमुख भन्सार अधिकृत ईश्वरी अरियालले भने प्राविधिक त्रुटि भएकाले सच्याइ नै बताउनु भएको छ। उहाँले यातायात कार्यालयका प्रतिनिधि र इन्जिनियरहरूको टोलीले बुझाएको प्रतिवेदन अनुसार लिलामीको सूचना प्रकाशन भएकाले त्रुटि भएको भेटिएमा सुधार गरिने बताउनुभयो। कैलाली र कञ्चनपुर जिल्लामा काठ तस्कर सक्रिय भएका छन्। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट काठ तस्करहरू सक्रिय भएका हुन्। सब डिभिजन वन कार्यालय कैलालीले आज मात्रै 6 जनालाई पक्राउ गरेको छ। सब डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत शाहका अनुसार विशेष सुराकीका आधारमा शुक्रबार बिहान 6 जना काठ तस्कर 10 वटा साइकल सहित नियन्त्रणमा लिइएको बताउनुभयो। काठ तस्करहरूले कञ्चनपुरबाट तस्कर गरी कैलालीका विभिन्न स्थानमा बिक्री गर्ने गरेको समेत खुलेको छ। राति 3 बजेदेखि नै तस्करी गर्न सुरु गर्ने गरेको सब डिभिजन वन कार्यालय कैलालीले जनाएको छ। साइकलमा काठ तस्कर गर्ने र ट्र्याक्टरमा राखेर बिक्री गर्ने गरेको समेत खुलेको बताइएको छ। जिल्ला माल्पोत कार्यालय कैलालीमा अनलाइन सेवा लागू भए पनि सेवाग्राहीले झन शास्ति खेप्नु परेको छ। इन्टरनेट र जनशक्तिको राम्रो व्यवस्थापन नहुँदा सेवाग्राहीले सामान्य कामका लागि पनि दिनहुँ धाउनुपर्ने बाध्यता छ। कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घन्टौँ लाइन बसेर काम गर्न सेवाग्राही बाध्य छन्। कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दो नभएपछि दैनिक आउने सेवाग्राही मर्कामा परेका हुन्। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
धनगढी उपमहानगरपालिका वडा नम्बर 7 की विजय बोहरा जिल्ला मालपुत कार्यालय धाएको 2 दिन भइसकेको छ। पहिलो दिन भोकभोकै बसेर दिनभर लाइन लाग्दा पनि उहाँको काम नभएपछि साँझ रित्तै फर्किनु पर्यो। शुक्रबार बिहानै आएर लाइन लाग्दा पनि कार्यालय समय सकिँदासम्म बोहराको काम हुन नसकेपछि उहाँलाई मालपुत कार्यालयको सेवाले शास्ति थपेको लागेको छ। मालपुत कार्यालय कैलालीका सबै काम अनलाइनबाट गर्न थालेपछि विगतको तुलनामा सेवाग्राहीले झनै शास्ति पाइरहेका छन्। मालपुत कार्यालयको सेवा प्रवाहमा पहिलेदेखि ढिलासुस्ती हुने गुनासो थियो। छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत फागुन 5 गतेदेखि अनलाइन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले झनै शास्ति पाउन थालेका छन्। अनलाइन प्रणालीबाट काम सुरु भएपछि हरेक दिन बिहान सेवाग्राहीलाई टोकन वितरण गर्ने र त्यसैका आधारमा सेवा प्रवाह गर्न थालिएको थियो। तर टोकन पनि बिक्री वितरण र त्यसबाट सहज सेवा प्रवाह हुन नसकेपछि त्यसलाई हटाइएको छ। तर सेवा प्रदान गर्ने काम व्यवस्थित हुन नसक्दा सेवाग्राहीको शास्ति झनै बढेको छ। अर्की सेवाग्राही पशुपति बोहरा।
दुःख त कति दुःख छ हेर्नु न, यहाँ मालपोले त हैरान गरेर, अब अरूलाई पनि दुःखै छ, मलाई पनि दुःखै छ। यसो भिडभाड देखेर अस्ति पनि आयो, आज पनि आयो।
जग्गासँग सम्बन्धित विभिन्न कामहरू लिएर सेवाग्राही दिनहुँ मालपोत कार्यालय धाइरहेका छन्। अझै काम सक्न कति दिन लाग्ने हो स्वयं सेवाग्राहीलाई पनि थाहा छैन। अनलाइन प्रणालीबाट काम सुरु गर्नुभन्दा पहिले कर्मचारीलाई त्यसमा दक्ष नबनाएरै सेवा सुरु गर्दा समस्या भएको हो। अहिले कम्प्युटर मार्फत 4 जनाले सेवा दिइरहेका छन्। एउटा सेवाग्राहीलाई 1.5-2 घण्टा समय लागिरहेको छ। सेवाग्राही सहदेव रेग्मी।
कर्मचारीहरू पनि ढिला सुस्ती छन्, फेरि अब अहिले नयाँ टेक्नोलोजी भयो होइन, त्यो ज्ञान पनि छैन। पहिले त ट्रेन्ड गराउनु पर्ने, अनि त्यसपछि यो सिस्टम लागू गर्नुपर्ने हो कि पुरानै तरिकाले गर्दा यिनीहरू गर्न सक्थे, नयाँ किसिमले नयाँ तरिकाले गर्दाखेरि काम गर्न पनि सक्ने अवस्थामा छैन। पहिले त तालिम दिनु पर्थ्यो कर्मचारीलाई होइन, त्यसपछि सिस्टम लागू गर्नुपर्ने हो, त्यसले गर्दा पनि ढिला भयो। कि त टोकन सिस्टम लागू गर्नुपर्ने नि, छैन टोकन सिस्टम छैन। यहाँ जो लाइनमा बस्यो पालो अनुसार नै हुन्छ, अब यहाँ कुरेर बस्नुपर्ने हुन्छ। म हिजो आएको, हिजो पनि लाइन बसेँ, दिनभरि लाइन बसेँ गएँ, फेरि अब आज पनि अब छुट्टी हुने बेला भइसक्यो अफिस, अब अफिस बन्द हुन्छ, अनि भाग्नुपर्ने हुन्छ। आउने जाने बस्ने दिनभरि, अनि फर्किने जाने, यही छ दिनचर्या।
कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घन्टौँ लाइन बसेर काम गर्न सेवाग्राही बाध्य छन्। कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दो नभएपछि दैनिक आउने सेवाग्राही मर्कामा परिरहेका छन्। घरजग्गा सम्बन्धी काम लिएर आएका सेवाग्राहीलाई सामान्य काम सकाउन 2-3 दिनसम्म लाग्ने र सोचे भन्दा 3 गुणा बढी खर्च हुने गरेको छ। प्रविधिका कारण सेवा प्रवाहमा ढिलाइ भएको स्वीकार्नुहुन्छ जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख ठाकुर प्रसाद सिद्देल।
म्यानुअल काम गरिराखेका थियौँ नि, म्यानुअल काम यथावतै रहन्छ, अनि कम्प्युटरमा प्रविष्टि गर्ने काम थपिएको छ, त्यसले गर्दाखेरि हो। जहाँसम्म लाग्छ अहिले हामीले यही फागुन 5 गतेदेखि त अनलाइन सिस्टम लागू गऱ्यौँ, अब यसको गति बढिराखेको छ। पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, चौथो दिनको गति स्पिड चाहिँ बढेको छ, अब स्पिड बढ्दै जान्छ। सुरु सुरुमा समय लाग्छ किनभने यो अहिले त स्थापना भर्खरै अनलाइन सुरुवात गरेको फेज हो, म्यान पावर पनि त्यो अनुसार अनुसार धेरै भनौँ जति आवश्यक जनशक्ति चाहिने हो पपुलेसनको आधारमा सेवाग्राहीहरूको आधारमा जनशक्ति पनि कम छ तर स्पिड चाहिँ बढिराखेको।
विगतमा पनि कर्मचारीहरूले पैसा असुल्न विभिन्न वाहनामा ढिलासुस्ती गर्ने गरिएको गुनासो सेवाग्राहीले गर्दै आएका छन्। फाटै पछि कर्मचारीले रकम असुल गर्थे, अब अनलाइन सुरु भएपछि कर्मचारीबाटै टोकनहरू बिक्री हुन थाले, तर त्यो टोकन सेवा पनि लागू भएको केही दिनमै हटाइएको छ। तर सेवाग्राहीको शास्ति बढेको बढै छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
मिरिया मुइनी कटेजमा प्वालै प्वाल छन्। एउटा राम्रो घर बनाउने भनेको अलि भरपर्दो र बलियो इट्टा कहाँबाट ल्याउने होला त?
त्यसको लागि पनि टेन्सन लिने हो त सोल्टी, शैलेश्वरी इट्टा उद्योग कैलारी गाउँपालिकामा जानु पर्यो नि सोल्टी, द्याट्स इट।
हजुर, हाम्रै कैलाली जिल्लाको पहिलो हाई ड्राफ्ट जिगज्याग सिस्टमबाट उत्पादित र आसामको उच्च स्तरीय कोइलाद्वारा निर्मित फिक्स चिम्नी भट्टाको इट्टाहरू उपलब्ध गराइनुको साथै इट्टामा ग्यारेन्टी समेत रहेको जानकारी गराइन्छ। थप जानकारीको लागि गुणस्तरमा हाम्रो विश्वास, शैलेश्वरी इट्टा उद्योग, भितरिया चार, कैलाली गाउँपालिका। मोबाइल 9813113912, 9807723752 र 9807723761, र यहाँ डेलिभरीको सुविधा पनि रहेको सहर्ष जानकारी गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला।
होइन, यो कता गयो? न त सोधेर नै जान्छ, न त फोन उठाउँछ, जहिले नै सताउने भयो यसले।
होइन दाई, के को गुनगुन हो, टेन्सनमा देखिनुहुन्छ त।
ल हेर त, आज फेरि गाडी लिएर हिँड्यो, कता गयो कता गयो?
मैले तपाईँलाई पहिले नै भनेको थिएँ नि, सिंहदेवी अटो सेन्टरमा गएर जिपिएस ट्रेकिङ डिभाइस लगाउनुहोस्।
होइन, सधैँ जिपिएस ट्रेकिङ डिभाइस डिभाइस भनिराख्छ, के हो त्यो भनेको?
ल सुन्नुहोस्, त्यो डिभाइस गाडीमा लगाउनु भयो भने त तपाईँको गाडी कुन ठाउँमा छ, कतिको स्पिडमा चलिरहेको छ, सबै कुरा घरमै बसी बसे थाहा पाउन सकिन्छ नि।
हाम्रो यहाँ जिपिएस ट्रेकिङ डिभाइस जडान गरिनुका साथै स्पेयर पार्ट्स, इन्जिन मर्मत, वायरिङ, डेन्टिङ पेन्टिङ पनि गरिन्छ। सम्पर्क सिंहदेवी अटो सेन्टर, धनगढी 4, बरोडाडी, प्रोप्राइटर निशान गर्तौला। फोन नम्बर 9858425087, 9856015017।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। सुदूरपश्चिममा सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्ष मातहतका कार्यालय खोल्दैमा बितेको छ। प्रदेश सरकारको चालु आर्थिक वर्षमा 25 अर्ब बजेट रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै 9 अर्ब बजेट रहेको छ। तर भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना भएको एक वर्ष पुगिसक्दा समेत प्रगतिमा मातहतका कार्यालय मात्रै सञ्चालनमा आएका छन्। विगतमा विभिन्न निकायले कार्यान्वयन गर्दै आएका योजना मन्त्रालयको मातहतमा हस्तान्तरण भएका छन्। तर ती योजनाको निर्माणमा अन्यलता रहेको छ। नयाँ योजनाको त चालु आर्थिक वर्षको 7 महिनासम्म अध्ययन नै पूरा हुन सकेको छैन। सुनौं सहकर्मी नवराज पनेरोको यो रिपोर्ट।
सुदूरपश्चिममा सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्ष मातहतका कार्यालय खोल्दैमा बितेको हो। सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा खानेपानीबाट वञ्चित जनताहरूलाई खानेपानीको पहुँचमा पुगाउनका लागि कैलाली, डोटी र बैतडीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्थापना भएको छ। डिभिजन कार्यालयहरूबाट क्रमागत योजनाको निर्माण थालिएको मन्त्रालयले जनाएको छ। यस्तै एक वर्षको अवधिमा सडक र पुलका योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, सब डिभिजन कार्यालय लगायतका कार्यालय स्थापना गरिएका छन्। तर ती कार्यालयहरूले पूर्वाधार विकासमा भने काम गर्न सकेको छैन। भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा:
जुन योजना बनाएका छौँ यो आर्थिक वर्षको कार्यक्रममा छन् ती कामहरू, हामीलाई समय अभावका कारण पनि हामी तिनलाई कमसे कम एउटा चाहिँ सफलतामा टुङ्ग्याउला भन्ने एउटा विश्वासका साथ हामी लागेका छौँ। प्रदेश सरकारले मात्रै चाहिँ गर्न सक्ने, सबै गर्ने भन्ने होइन, त्यो एउटा नेतृत्व सरकारले गर्ने भए पनि त्यसमा सबै लाग्नुपर्छ।
समृद्धिको आधारको रूपमा हेरिएको सडकका योजना कार्यान्वयनमा भने भौतिक पूर्वाधार विकास मन्त्रालय अहिले पनि अन्यलमा देखिएको छ। विभिन्न निकायबाट हस्तान्तरण भएका 300 बढी सडकका योजनाको निर्माण अलपत्र छ। प्रदेशका 9 जिल्लामा समानुपातिक हिसाबले 1-1 सडकहरूलाई प्रदेश गौरवका योजनाका रूपमा मन्त्री परिषदबाट छनौट गरिएको छ। तर ती सडकमा प्रगति भने शून्य जस्तै छ। हस्तान्तरण भएका सडकमा त बजेटको समेत अभाव देखिएको छ। पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम बहादुर खड्का:
हामीसँग हस्तान्तरण भएर सशर्त रूपमा केन्द्रबाट हस्तान्तरण भएका योजनाहरूमा केन्द्रबाट हस्तान्तरण चाहिँ भयो हामीलाई, तर जति बजेट चाहिँ चाहिने थियो त्यति बजेट समेत त्यसरी बजेट सहित चाहिने आवश्यक बजेट सहित हस्तान्तरण भएको अवस्था छैन, बजेट थप चाहिने अवस्था देखिन्छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले दोस्रो चौमासिकसम्म विकास बजेट प्रगतिको अवस्था 1.5% भन्दा बढी गर्न सकेको छैन। संघीय सरकारले हस्तान्तरण गरेका र प्रदेश सरकारका योजनाहरूको निर्माणको काम अगाडि बढाउनका लागि डिजाइन सर्वे, लागत अनुमान, बोलपत्र आह्वान लगायतका कामहरू भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायहरूमा आर्थिक वर्षको 7 महिनासम्म पनि पूरा भएको छैन। केही योजनाको कार्यान्वयन भने सुरु गरिएको बताउँदै फेरि पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम बहादुर खड्का,
पूर्वाधार विकास कार्यालयहरू चाहिँ गठन भयो र त्यसमा गठन भइसकेपछि अब भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश बजेट वार्षिक कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्ने चरणमा हामी अगाडि बढाएका छौँ। कतिपय चाहिँ अब सम्झौता हुने चरणमा छन् भने बाँकी चाहिँ बोलपत्र आह्वान भएका छन्।
कार्यालय स्थापनामा ढिलाइ र दरबन्दी अनुसार कर्मचारी पूर्ति नभएकाले पनि योजना निर्माणमा लैजान समस्या भएको मन्त्रालयको दावी छ। सरकारको पहिलो वर्ष भएकाले आशा गरे अनुसार काम गर्न नसकेको स्वीकार पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको छ। तर एक वर्षको अवधिमा गर्न सकिने धेरै काम पनि भौतिक पूर्वाधार विकास मन्त्रालय गर्न असफल भएपछि त्यसको असर आगामी दिनमा पर्ने देखिएको छ। तर भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको भनाई यस्तो छ,
अप्ठ्यारो महसुस गरेका थियौँ, अहिले यहाँसम्म आइपुग्दा एक वर्ष पुरा गरिसक्दा धेरै अनुकूलताहरू पनि भएका छन्, देखिएका छन्। कामहरू अगाडि बढेको छ, कानुन निर्माणको कुराहरू पनि बढेको छ, धेरै अब खानेपानी, सिँचाइ, सडक लगायतका चाहिँ कामहरू भौतिक पूर्वाधार विकास मन्त्रालयबाटै हुने र अब खास गरेर हामीले विकास चाहिँ देखिने खालको पनि भएको हुनाले कमसेकम काम अगाडि बढेको छ र यसको चाहिँ परिणाम देखिँदै जान्छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
अर्को प्रसंग, विगतमा कामविहीन रहेका सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रहरूले बल्ल काम पाएका छन्। स्थापना गरिएको लामो समयसम्म कामविहीन भएका केन्द्रहरू प्रदेश सरकारले योजना कार्यान्वयनको काम दिएपछि केही व्यस्त देखिएका छन्। प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरू मात्रै कार्यान्वयनको काम कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरूले गरिरहेका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ कृषि खबर, लिएर आउँदैछन् सहकर्मी सीताराम ओझा।
नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म कमल साउद। प्रादेशिक सरकार अन्तर्गत गठन गरिएका कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएका छन्। ज्ञान केन्द्रमा कृषि तथा पशु सेवाका विज्ञहरूको प्राविधिक टिम छ। यो फार्मर केन्द्र र स्टेशनमा रहेर अनुसन्धान कार्य र कृषि प्रसार सेवा प्रवाह गर्ने इकाइ हो। तर ती इकाइहरूले कामविहीन भएको अवस्थामा बल्ल आएर प्रदेश सरकारका योजना कार्यान्वयन गर्ने काम पाएका छन्। आर्थिक वर्षका महिनासम्म कुनै काम नै नगरेका केन्द्रले प्रदेश सरकारले बनाएका योजनाहरू कार्यान्वयन गर्ने काम दिएपछि बल्ल आएर काम पाएका हुन्। साप्ताहिक स्तम्भ कृषि खबरमा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहने गरी 6 कृषि ज्ञान केन्द्र र 5 भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू स्थापना गरिएकोमा हाल आएर ती कार्यालयहरूले योजना कार्यान्वयनको काम थालेका हुन्। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मातहतमा रहने गरी स्थापना गरिएका केन्द्रहरूले प्रदेश सरकारको कृषि तथा पशुपक्षीसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन थालेका हुन्। कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुल राज बोहरा,
हामीहरूले सामान्यतया अब बगरमा तरकारी खेतीको किसानहरूसँग सम्झौता गरेका छौँ, अनि त्यसपछि साना सिँचाईको कार्यक्रममा 250 जति बोरिङहरू जडानका लागि सम्झौता भइसकेको छ। किसानहरूले बोरिङ गर्ने काम गरिरहनु भएको छ। युवा लक्षित कार्यक्रम अन्तर्गत लगभग 100 युवाहरूलाई हामीहरूले तरकारी खेतीका लागि लानको सम्झौता गरेका छौँ, उहाँहरूले कामकाज गरिरहनु भएको छ। गहुँको बिउ उत्पादनका क्रियाकलापहरू अब खेतमा सञ्चालन भइरहेकै छन्। आलुको बिउमा बिउ उत्पादन र छायन आलुमा सहयोग गरेका छौँ, त्यो चाहिँ अब अहिले हार्भेस्ट हुने उसमा छ।
पश्चिम प्रदेश सरकारको पहिलो पूर्णकालीन अवधिको आर्थिक वर्ष 2075 बजेटमा बजेट तथा कार्यक्रममा कृषि क्षेत्रका लागि विभिन्न 28 विशेष महत्वका कार्यक्रम समावेश गरिएका थिए। ती कार्यालयहरूलाई प्रदेश सरकारले यी केन्द्रहरू मार्फत कार्यान्वयन गराइरहेको छ। प्रदेश सरकारले तोकेर दिएका कार्यक्रमहरू केन्द्रहरूले किसानहरू समक्ष पुर्याउने पुलको काम मात्र गरिरहेका छन्। कृषि ज्ञान केन्द्र डलेन्द्रका प्रमुख दिलबहादुर विष्ट,
अहिले प्रदेश स्तरीय कार्यक्रमहरू यहीँबाट सञ्चालन भइरहेको छ, धेरै जसो त उतै छ। अब यो
पकेट विस्तारहरू काम गरिरहेको छ। पकेट काम थालेको भनेको अब साना सिँचाइ छन्, यो मुख्यमन्त्री साना सिँचाइ आयोजनाहरू गरिरहेका छन् होइन, उतैबाट तोकेर आएको कार्यक्रमहरू हामीले खालि सहजीकरण गर्ने मात्रै, बाँकी चाहिँ तोकेको छ प्रदेशले होइन, सिँचाइ बिउ भनौँ न पकेट विस्तार गर्ने कामहरू चाहिँ भइराखेका छ, त्यो काम चाहिँ उतैबाट चाहिँ तोकिएको अनुसार चाहिँ हामी काम गरिराखेका छौँ। प्रत्येक गाउँपालिका गाउँपालिकासँग कोअर्डिनेसन गरेर नगरपालिका गाउँपालिका त्यसरी गइरहेको।
कृषि क्षेत्रका लागि 60,14,61,000 र पशुपक्षी तर्फ 6,74,22,000 बजेट विनियोजन गरिएको छ। त्यसमा कृषि ज्ञान केन्द्रले 5,23,97,000, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले 4,51,50,000 कार्यक्रम सञ्चालन गरेका छन्। अन्य प्रदेश सरकारले तोकेको कार्यक्रमहरू पनि चालु आर्थिक वर्षको बाँकी महिनामा गर्नका लागि केन्द्रलाई निर्देशन दिएकाले सोही अनुसार काम गरिरहेको बताउँदै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख खड्ग शाह,
अब खासै भन्दाखेरि अहिले हामीले रोग प्रतिरोधात्मक खोपहरू पिपिआर एफएमडी भन्ने छ होइन, राखेका छौँ। सामान्य प्रयोगशाला जाँच सीमान्तकृत समुदायहरूको लागि बाख्रा वितरण प्रदेश सरकारले अब तोकेको भन्दा हामी अब अख्तियारी पनि दिएको छ उहाँहरूले अहिले, त्यति नै हो।
कृषि क्षेत्रबाट समृद्धिको नारा लिएको प्रदेश सरकारले अहिलेसम्म कृषि क्षेत्रबाट समृद्ध हुन सक्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिरहेको छैन। कार्यक्रम सञ्चालन गर्नका लागि नीति आवश्यक पर्ने गरेकोमा नीति अभावले नै धेरै कार्यक्रमहरू कार्यान्वयन गर्न नसके काले समस्या भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर अब नीति निर्माणको कामले तीव्रता पाएको र अहिले 8 नीति निर्माण भइसकेको अवस्थामा अन्य नीति निर्माणको कामले पनि गति लिएको छ। पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई थप कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी थपिने मन्त्रालयले जनाएको छ। हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
कृषि खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी कमल साउद। फेरि पनि दिनेश खबरमा ब्रेकको पालो।
जाडोमा पनि चिसोले हैरान, गर्मीमा पनि तताएर हैरान।
रोको रोको भाइ, लौ न, यति राम्रो बनेको घरलाई पनि किन बिगार्दैछौ?
अनि कहिलेसम्म यो टिनवाला घरमा बस्नु हो दाजु? न जाडो छेक्छ न त गर्मी नै छेक्छ।
पुरानो घरलाई पनि त कम खर्चमा आधुनिक तरिकाले डेकोरेसन गर्न सकिन्छ नि भाइ। फेरि तिम्रो यो टिनवाला घरलाई पनि जिप्सम फल्सिलिङ, टाइल फल्सिलिङ गरी लेन्टरवाला घर सरह बनाउन सकिन्छ नि। अनि नयाँ घर बनाउँदा पनि माथि सिलिङ र बिमको प्लास्टर गर्नै पर्दैन।
ए हो र, अनि कहाँ चाहिँ जाने नि दाजु यसको लागि?
धनगढी फल्सिलिङ हाउस, धनगढी 4 रातोपुल कैलालीमा जाने। त्यहाँ पीवीसी सेलिङ, जिप्सम फल्सिलिङ, टाइल फल्सिलिङ, एफएम स्टुडियो, म्युजिक रेकर्डिङ स्टुडियो निर्माण गर्ने कार्य गरिन्छ। रातोपुल धनगढी निर्माण व्यवसायी संघ छेउमै। मोबाइल नम्बर 9807-04-527 र 9806-75-625।
हाइड्रोसिल भएका बिरामीहरूका लागि निशुल्क शल्यक्रिया सम्बन्धी सूचना। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिल भएका बिरामीहरूले सेती अञ्चल अस्पतालको ओपिडी नम्बर 6 सम्पर्क राख्नुहुन जानकारी गराइन्छ। नोट, निशुल्क शल्यक्रिया सेवा अवधि 2076 साल असार 25 गतेसम्म। सेती अञ्चल अस्पताल, धनगढी, कैलाली।
ब्रेकपछि समाचारमा स्वागत छ। बाँकी प्रसङ्ग, कञ्चनपुरको पुनर्वास नगरपालिकामा तीर्थस्थल निर्माणार्थ 15 विराट देशव्यापी राष्ट्र शान्ति श्री भगवद्नाम सेवा भक्ति महानुष्ठान सञ्चालन हुने भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर 8 पृथ्वी बस्ती क गाउँमा रहेको श्रीनिवास दिव्यधाममा भक्ति अनुष्ठान सञ्चालन हुने भएको हो। श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी गोविन्दाचार्य दहालको अगुवाईमा आउँदो फागुन 20 वैशाख 7 महानुष्ठान सञ्चालन हुने श्रीनिवास दिव्यधाम सेवा समितिले जनाएको छ। महानुष्ठान अवधिभर श्रीनिवास दिव्यधाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप र गरुड स्तम्भ लगायतका संरचना निर्माणका लागि 8,12,00,000 भगवत आचार्य नाम सेवा अर्पण, 108 श्रीमद् भागवत महापुराण पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रस्तुत छ यस विषयमा तयार पारिएको यो रिपोर्ट।
श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवं संस्थापक स्वामी गोविन्दाचार्य दहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यले 50 विराट देशव्यापी राष्ट्र शान्ति श्री भगवद्नाम सेवा भक्ति महानुष्ठान लाग्ने भएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 8 क गाउँमा रहेको श्रीनिवास दिव्यधाममा फागुन 20 परेको महाशिवरात्रिदेखि शुरू हुने महानुष्ठान आउँदो वैशाख 7 चल्नेछ। महानुष्ठान अवधिभर 8,12,00,000 भगवत आचार्य नाम सेवा अर्पण, 50 नै निरन्तर अर्चन बन्धन नाम सकितर्न 108 श्रीमद् भगवान महापुराण पारायण अन्तर्राष्ट्रिय विद्वत एवं सन्त सम्मेलन तथा 125 करोड दीप प्रज्वलन लगायतका धार्मिक कार्यहरू हुनेछन्। श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवं संस्थापक स्वामी गोविन्दाचार्य।
विशेषतः कार्य भनेको शिवरात्रिका दिन शुभारम्भ भएर वैशाख शुक्ल पूर्णिमा अर्थात् वैशाख 7 गते सम्म हुने कार्यक्रमहरूको विवरणमा 8,12,00,000 मन्त्रद्वारा भगवानको यहाँ अर्चना जप र हवन हुन्छ। यहाँ 108 वटा त मण्डपहरू छ। यी मण्डपहरूमा कर्ताहरू जहाँ बस्न चाहनुहुन्छ उहाँहरू बस्न सक्नुहुन्छ। भित्र आचार्यहरू विशाल मण्डप छ जो 5 खानाको छ।
महानुष्ठानले धर्म संस्कृति संरक्षण सम्वर्धन राष्ट्र शान्ति पावन दिव्य धाम विकास पुण्य लाभ एवं पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ। यस्तै सामाजिक एकता धार्मिक पर्यटन प्रवर्धन तथा व्यापार व्यवसाय प्रवर्धनमा समेत भूमिका खेल्ने अपेक्षा आयोजकको छ। 1 बिघा 16 कट्ठा क्षेत्रफलमा रहेको दिव्य धाममा भविष्यमा 44.4 फिट अग्लो मणिमय मण्डप 50 फिट अग्लो दिव्य श्री राजगोपुरम विमान 50 फिट अग्लो श्री भगवत रथ 1008 सहस्रधारा तीर्थकुण्ड पुष्पवाटिका धर्मशाला पुस्तकालय योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाइएको छ।
राष्ट्र शान्ति र विश्व कल्याणको लागि भनेर हामीले यसलाई शुभारम्भ गरेका छौँ। यो भोलिका दिनमा हाम्रो सुदूरपश्चिम मात्रै नभएर हाम्रो नेपाल मात्रै नभएर विश्वको एउटा यो धार्मिक पर्यटक स्थल बन्ने र त्यही अनुसारका यसका संरचनाहरूको व्यवस्थापनहरूको सारा नक्साङ्कन गरिएको यो अवस्था पनि छ।
पहिलो पटक सञ्चालन हुन गइरहेको महानुष्ठानले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल मणिमय मण्डप राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनिया।
पर्यटकीय स्थलको रूपमा हेर्दाखेरि यसको पूर्वतर्फ लगभग 25 बिघा वन क्षेत्र ओगटेको एउटा सामुदायिक वनको बिच भागमा चाहिँ भ्यू टावर बन्दैछ। त्यसपछि दक्षिण तर्फ जुन भारतको बोर्डर छ त्यो भारतको बोर्डरको एरियामा चाहिँ एउटा प्याराताल भन्ने छ। पश्चिम र उत्तर तर्फ चाहिँ विशाल ब्रह्मताल छ।
महानुष्ठानको तयारी समेत तीव्र पारिएको छ। अहिले महानुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ। महानुष्ठानको तयारी बारे बताउँदै श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्ट।
मण्डपहरू तयार गरिएका छन्। एउटा ठुलो मण्डप छ, त्यसमा 12 वटा यज्ञ कुण्डहरू बन्नेवाला छ। यहाँ हामीले विश्राम गर्ने आराम गर्ने राति आश्रम गर्ने आचार्यहरूको चाहिने कुटीहरू हामीले यहाँ निर्माण गरिरहेका छौँ। अहिले यही कार्यक्रमलाई पनि करिब करिब 1 करोड रुपियाँको लागत लाग्ने अनुमान हामीले गरेका छौँ।
महानुष्ठान लाग्ने श्रीनिवास दिव्यधाम जन्मिनु भएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययनरत र भगवत भक्तिमा साधनारत रहेका बेला सो क्षेत्रमा भगवानको वास रहेको पत्ता लागेको विश्वास गरिएको छ। स्वामी गोविन्दाचार्यले नै वैदिक मन्त्रोच्चारण तथा साधना शक्तिद्वारा अखण्ड बलवर्धन अग्निदेव भगवान प्रतिष्ठापन गरी धाम निर्माणको संकल्पमा जुट्नु भएको थियो। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
र काठमाडौँ गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको छ। आफ्ना खेलाडीलाई कारवाही गरेको भन्दै खेल बहिष्कार गरिएको हो। काठमाडौँबाट खेल्ने भारतीय खेलाडी अङ्कित दवासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौँले महेन्द्रनगर युनाइटेड विरुद्धको क्वालिफायर खेल बहिष्कार गरेको हो। काठमाडौँ मैदान नगएपछि महेन्द्रनगर युनाइटेड सिधै फाइनलमा पुगेको छ। काठमाडौँले फाप्ला क्रिकेट मैदानमा आज महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको थियो। दवासको बलिङ शङ्कास रहेको पाइएपछि आयोजकले बिहिबार प्रतिबन्ध लगाएको थियो। आयोजकका अनुसार काठमाडौँ गोल्डेन्सले खेलेका दुई फरक खेलमा दवासको बलिङ एक्सन अनाधिकृत रहेको छ। तर काठमाडौँका टिम व्यवस्थापक सञ्जय श्रेष्ठले भारतमा विभिन्न खेल खेलेको खेलाडीलाई बिना कारण कारवाही गरेकाले खेल नखेलेको बताउनुभयो। उहाँले आइसिसीको नियमहरूको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेकाले टिमले नखेल्ने निर्णय गरेको बताउनुभयो।
मेन त हाम्रो टेक्निकल कमिटीले गरेको डिसिजन होइन, एम्पायरको डिसिजनहरू नै हो। जुन अङ्कित दवासलाई यिनीहरूले ब्यान गरे नि अब बलिङ गर्न नपाउने भनेर, त्यही कुराले हो। फ्रेन्चाइजी लिग हो होइन, हामीलाई मन लागेको खेल्छौँ नभए खेल्दैनौँ। सधैँ खेलाडीलाई आइसिसीको रुल्स कोड अफ कन्डक्ट देखाएर तर्साएर राखेर भएन। खेलाडीलाई पनि त सचिने मौका दिनु पऱ्यो। खेलाडी बनाउने हो टेक्निकल कमिटी, एम्पायर, कोचले। खेलाडीलाई खेल्दै नखेल्ने गरी ब्यान गर्ने भन्ने कुराहरू त गर्नु भएन नि।
काठमाडौँ मैदानमा नआएपछि अम्पायरले महेन्द्रनगरलाई विजयी घोषणा गरेका छन्। महेन्द्रनगरले फाइनलमा अब सिआइसी अतरियाको सामना गर्नेछ। फाइनल खेल भोलि फाप्ला क्रिकेट मैदानमा हुनेछ। प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। गाडी लिलामीमा यातायात कार्यालयको मेलोमतोमा कैलाली भन्सारको चलखेल। वर्षौँ पुराना गाडीमा नयाँ उत्पादन वर्ष राखेर लिलामी गरिँदै लिलामी प्रक्रिया खारेज गरी छानबिन गर्न माग। जिल्ला मालपोत कार्यालय कैलालीमा अनलाइन सेवा लागू भए पनि सेवाग्राहीको जनबेजोग इन्टरनेट र जनशक्तिको राम्रो व्यवस्थापन नहुँदा सामान्य कामका लागि पनि दिनहुँ धाउनुपर्ने बाध्यता। सुदूरपश्चिममा सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षमा तहतका कार्यालय खोल्दैमा बित्यो। हस्तान्तरण भएका योजना कार्यान्वयनमा पनि अन्यलता, नयाँ योजनाको अध्ययन नै बाँकी। र धनगढी प्रिमियर लिगमा आफ्ना खेलाडीलाई नियम विपरीत प्रतिबन्ध लगाएको भन्दै काठमाडौँद्वारा खेल बहिष्कार। महेन्द्रनगर युनाइटेड सिधै फाइनलमा प्रवेश। भोलि अत्तरियासँग उपाधिका लागि भिड्ने।
यस दिनेश खबरका साथमा
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै असामको रेडियो असामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।
अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली।